नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनुभएको छ साहित्यकार तथा निर्देशक प्रकाश सायमी। सन् 1965 मार्च 21 दिन काठमाडौँको मरुहिटीमा जन्मनु भएका साहित्यकार सायमीबाट यी सलाइका काँटीहरू कविता संग्रह, नेपाली संगीतको स्वर्णिम युग, रे द म्यान अफ सिनेमा, जीवनी र विचार, अनन्त यात्रा जस्ता पुस्तकहरू प्रकाशित भइसकेका छन्। त्यस्तै उसको कवितामा अबको रुँदैन, काठमाडौँले कान सुन्दैन, युद्धरत युद्ध जस्ता नाटकहरू लेख्नु भएको छ भने पृथ्वी, सिमाना, हतियार र अवतार जस्ता कथानक चलचित्रको निर्देशन पनि गर्नुभएको छ। हाल उहाँ भरतपुरको कालिका एफएममा महाप्रबन्धकको पदमा कार्यरत हुनुहुन्छ। त आउनुहोस् संचार माध्यमसँग समेत प्रत्यक्ष सम्बन्ध राख्नुहुने साहित्यकार सायमीलाई खसखस.com स्वागत गरौं। साहित्यकार सायमीजी, तपाईँलाई खसखस.com हार्दिक स्वागत छ।
बासुजी लगायत खसखस.com सम्पूर्ण सदस्यहरूलाई मेरो हार्दिक अभिवादन र यो २०09 मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
हजुर, धन्यवाद यहाँलाई पनि। प्रश्न सुरु गरौं। तपाईँले प्रज्ञा प्रतिष्ठानबाट नाटकको तालिम लिनुभएको, तपाईँलाई नाटक के हो भन्ने जस्तो लाग्छ?
नाटक मूलत जीवनको अनुकृति हो, तर नाटकलाई गहिरोसँग बुझ्न सके यो जीवनको स्वरूप नै हो भन्ने म ठान्दछु। तर विश्वका प्रसिद्ध नाटककार शेक्सपियरले भनेका छन्, यो संसारमै एउटा रङ्गमञ्च हो, हामी यहाँका नाटककार हौ भन्नुभएको छ। त्यसैले गर्दा नाटक जीवन हो जस्तो मलाई लाग्छ।
नाटक र चलचित्रमा मूलत हामीले जुन फरक देख्छौँ नि, एउटा पर्दामा हुन्छ, एउटा सिधा दर्शकहरूसँग मञ्चन गरिनेछ, तर समानता के देख्नुहुन्छ नाटक र चलचित्रमा?
नाटकको बलियो पक्ष भनेको यसमा दर्शकको सहभागिता र दर्शकको तत्काल प्रतिक्रिया हुन्छ, र प्रतिक्रियात्मक सहभागितामा नै नाटक अगाडि बढेको हुन्छ। चलचित्र एउटा समूहगत कार्य हो र यो विभिन्न प्रविधिको माध्यमद्वारा पर्दामा प्रस्तुत हुन्छ। यसमा एकजनाको महत्त्वपूर्ण भूमिका हुँदैन, सबैको समान भूमिका हुन्छ। तर नाटकमा निर्देशक सक्रिय भए पनि र रङ्गमञ्चमा अगर अभिनय गर्ने बेलामा अभिनेता वा अभिनेत्रीको महत्त्वपूर्ण भूमिका हुन्छ, किनकि उनीहरूले यहाँ जसरी आफूलाई प्रस्तुत गर्छन् त्यो नै उनीहरूको सफलता साबित हुन्छ। तर चलचित्र भनेको डाइरेक्टर्स मिडियम हो, यो निर्देशकको माध्यम हो। यसमा कलाकारले, नृत्यकारले, लेखकले जस्तै मेहनत गरे पनि निर्देशकको आँखाले जे देख्छ, मस्तिष्कले जे सोच्छ, त्योभन्दा फरक पर्दामा आउँदैन। तर दुवै विधाको प्रमुखता के हो भने यो दर्शकलाई नै ध्यानमा राखेर बनाइने माध्यम भएको हुनाले समय सीमासँग पनि यो आबद्ध भएको हुन्छ। कुनै समय बनेको विलियम आइलरको चलचित्र वा गुरुदत्तको कागजको फुल, त्यसको सामाजिकता जीवनभर रहन्छ, किनभने त्यसले जीवन र जगतलाई बोकेको हुन्छ। तर नाटक हरेक समयमा मञ्चन गर्दा त्यसको फरक फरक स्वाद हुन्छ। नाटक गर्नु भनेको नदीमा नुहाउनु जस्तै हो। नदीमा नुहाउँदा हामीले यहाँ पानी यस्तो थियो भन्न पाउँदैनौँ, किनकि पानी बगेर कहीँ अन्तै पुगिसकेको हुन्छ। त्यसले गर्दा नाटक फेरि मञ्चन गर्दा, देवकोटाको मुना मदन फेरि मञ्चन गर्दा, वा विजय मल्लको पत्र कथा फेरि मञ्चन गर्दा अर्कै आनन्द आउँछ।
यो नाटकको कुरा गर्दाखेरि तपाईँले अघि मैले भनेको जस्तै प्रज्ञा प्रतिष्ठानमा नाटकको तालिम लिनुभएको, तपाईँलाई त्यस बखतमा अतृप्त आत्मा भन्ने नाटकमा छोटो भूमिका पनि गर्नुभएको छ, तपाईँलाई सम्झना छ कि छैन? सम्झना होला पक्कै पनि।
हजुर,
सायद त्यो मञ्चन तपाईँको, त्यो मञ्चन तपाईँको पहिलो मञ्चन थियो होला।
2039 सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट 2039 सालमा अभिनय सम्बन्धी प्रशिक्षण लिएको थिएँ, हाम्रा निर्देशक अभिनेता हरियो शर्माको प्रशिक्षण कक्षबाट। त्यति बेला मसँग मेरा साथीहरूका रूपमा धेरैजना कलाकारहरू हुनुहुन्थ्यो, तर अहिले तीमध्ये कोही पनि रङ्गमञ्च चलचित्रमा सक्रिय छैनन्, केही विज्ञान क्षेत्रमा, केही कृषि क्षेत्रमा आबद्ध भयो। र त्यहाँ तालिम लिएको लामो समयपछि हामीले सबभन्दा पहिला बालकृष्ण समको नवरसलाई मञ्चन गऱ्यौँ प्रज्ञा प्रतिष्ठानकै मञ्चमा। त्यसको केही समयपछि मैले आफ्नै निर्देशनमा पहिलो नाटक प्रस्तुत गरेँ, आकार। यो व्यावसायिक रूपले मेरो प्रदर्शन भएको पहिलो नाटक हो। बलिद आकाशभन्दा पहिले पनि मैले केही नाटकहरू मञ्चन गरेको छु, जस्तो हाम्रो आफ्नै महाभारत, ब्रस सिजल्लो क्यानभास। यी नाटकहरू गर्ने क्रममा भइरहेको क्रममा मेरो त्यति बेला सुमधुर सम्बन्ध थियो दुईजना व्यक्तित्वसँग, नेपालका सङ्गीत जगतका महान हस्ती नारायण गोपाल र नारायण गोपालका घनिष्ठ मित्र दिव्य खालिङसँग।
र
मलाई दिव्य खालिङले नै अतिरिक्त आत्मा नाटकको लागि अभिनय गर्न आग्रह गर्नुभएको थियो। त्यो नाटकमा सन्तोष पन्तले गर्ने भनेको भूमिका उहाँले नगर्ने भएपछि दिव्य खालिङ, सञ्जीव ढुङ्गेल र कवि एवं नाटककार हेमन्त श्रेष्ठ मलाई त्यो नाटकको रोल आग्रह गर्न मेरो घरमा आउनुभएको थियो र जीवनको मेरो एउटा सुखद अनुभूति पनि हो त्यो, किनकि कुनै नाटककार नाटककार निर्देशकले मलाई घरसम्म आएर त्यो रोल आग्रह गर्नुभयो।
अनि त्यसपछि पक्कै पनि तपाईँ त्यस मञ्चनसँग आफूलाई सन्तुष्ट नै पाउनुभयो होला होइन?
ती ठुला कलाकार साहित्यकर्मी रङ्गकर्मीसँग काम गर्न पाउँदा गर्वान्वित महसुस नै भयो, किनकि त्यसमा हरिबहादुर थापा, लक्ष्मी श्रेष्ठ लगायत अनि थुप्रै कलाकारहरू हुनुहुन्थ्यो। तर मूल कुरो त्यो मलाई एकदम मनपर्ने प्रिय सङ्गीतकार दिव्य खालिङको परिकल्पना र सङ्गीत परिकल्पनामा नाटक आधारित थियो। उहाँ त्यस समय राष्ट्रिय प्रथम पहर नामक नाटकको सङ्गीतका कारण अत्यन्त लोकप्रियताको शिखरमा हुनुहुन्थ्यो। उहाँ नारायण गोपालले गाउनु भएको म त लाली गुराँस भएछु जसलाई गीतका कारण पनि चर्चाको शिखरमा हुनुहुन्थ्यो। मलाई अत्यन्त स्नेह गर्ने मैले यो जगतमा पाएको एउटा स्नेही दाजु पनि हुनुहुन्थ्यो।
बडा राम्रो कुरा। तपाईँले यहाँ यस अभिनयको कुरा गर्दाखेरि स्वतन्त्रता अभिनयको व्याकरण हो भन्नुहुन्छ, यसलाई अलिकति प्रश्न पारिदिनुहुन्छ कि?
अभिनयका बारेमा के भनिएको छ भने अभिनयमा धेरै व्याकरणहरू हुन्छन्, धेरै गुण दोषहरू हुन्छन्, तर अभिनयलाई निर्देशकले आफ्ना अभिनेतालाई स्वतन्त्र छोडिदिने हो भने त्यो नै त्यसको सही व्याकरण हो भने मेरो ठहर छ। किनभने निर्देशकले आफू जस्तै कलाकारलाई अभिनय गराउन खोज्यो भने त्यो नक्कल वा अनुकरण मात्र हुन्छ, त्यो मौलिक हुँदैन। निर्देशकले आफ्नो जस्तै भाव भङ्गीमा शैलीमा अभिनय गरायो भने त्यो स्पष्ट रूपमा सामाजिक वा सार्वजनिकरण हुन सक्दैन, त्यो एउटा कसैको अनुभूतिलाई वा अनुकृतिलाई मञ्चमा ल्याइएको मात्र हुनसक्छ। त्यस कारण मैले स्वतन्त्रता नै अभिनयको व्याकरण हो भनेको हो। यो कुरा मलाई अझै बढी पुष्टि कहाँ भयो भने म नेपालबाट पछि फिल्मको अध्ययन गर्न जब मुम्बई गएँ, मुम्बईमा पनि मैले रङ्गमञ्च सम्बन्धी एउटा संस्था टिप्टा भन्नेसँग काम गरेँ। टिप्टा इन्डियन पिपुल्स थिएटर एसोसिएसनमा मैले काम गर्दा त्यहाँ यस किसिमका धेरै अनुभवहरू भए। टिप्टा विश्वको एउटा प्रसिद्ध रङ्गमञ्च संस्था पनि हो, त्यहाँ भारतका प्रसिद्ध अभिनेत्रीहरू सपना आजमी लगायत थुप्रै अन्य कलाकारहरू पनि काम गर्नुहुन्थ्यो। भारतीय रङ्गमञ्चका सक्रिय कलाकारहरू जस्तै अञ्जन श्रीवास्तव, जसपाल पण्ड्यू, उहाँहरूसँग काम गर्दाखेरि मैले के महसुस गरेँ भने अभिनयको व्याकरण भनेको सीमाहीन छ र त्यसैको आधारमा मैले आफ्नो विचार राखेको छु।
बडा राम्रो विचार हो। तर यसैमा यसै सन्दर्भमा तपाईँको निर्देशन सम्बन्धी कुरा जोड्दाखेरि तपाईँले गर्नुभएको 6-7 वटा फिल्महरूको निर्देशन मध्येमा एउटा पृथ्वी भन्नेमा जुन तपाईँले निर्देशन गर्नुभयो नि, त्यस निर्देशनलाई युवा पुस्ताले एउटा गाइडको किसिमले लिएको छ भनेर भनिन्छ के? यही कारण हो त कलाकारलाई तपाईँले अलिकति स्वतन्त्रता दिनुभएकै कारणले हो गाइडको रूपमा लिएको?
पृथ्वी भन्ने सिनेमा बनाउँदा म पहिलो पटक मैले निर्देशकको रूपमा आफूलाई पौधामा उतारेको थिएँ। यसलाई अब जसरी एउटा आमाले आफ्नो पहिलो सन्तान जन्माउँदा जुन किसिमको एउटा गर्भिणी शक्ति प्रयोग गरेको हुन्छ त्यति मात्र मैले प्रयोग गरेको हुँ। यो शुद्ध रूपमा एउटा हिन्दी कमर्सियल सिनेमा जस्तै एउटा रेगुलर सफ नै हो, त्योभन्दा नयाँ सिनेमा त होइन। तर केही कुराहरू मैले फरक चाहिँ नेपाली परिप्रेक्ष्यमा चाहिँ फरक काम चाहिँ गरेको थिएँ त्यसमा। त्यसका लागि मेरा सम्पूर्ण समूहलाई मैले धन्यवाद दिनुपर्छ। नायकलाई पनि अन्य सिनेमा भन्दा अलिकति वृद्ध युवा नायकको रूपमा र उनको अभिनय पक्षलाई अलिकति शैलीगत रूपमा प्रस्तुत गरेको छ। हामी अभिनय मात्र गराउँछौँ र अभिनयका बिचमा कति खाकाहरू हुन्छन्, जस्तो एउटा सामान्य झोला मात्र बोक्दा पनि एउटा अभिनेताले विभिन्न किसिमको ग्यासहरू गर्न सक्छ। ऐनामा कपाल मात्र कोर्दा पनि चाहियो पहिला तथा पुर्याउने थियो, कपाल पहिला मिलाउने थियो, त्यो विभिन्न किसिमका थिए, सानसाना सूक्ष्म सूक्ष्म ग्याप्सहरू सबसल वर्कहरू गर्न सकिन्छ। त्यो त्यो जसरी भए पनि हाम्रो परिप्रेक्ष्यमा र पश्चिमीय परिप्रेक्ष्यमा फरक नै फरक। हामी सामान्य कुनै कुरामा खुसी भयौँ भने हाम्रो खुसी आँखाको आफ्नै हो, तर पश्चिम जगतमा दुई प्रेमी प्रेमीका बिचमा वा सामा छोराको बिचमा खुसी भयो भने एकदम छिटो अँगालो हाल्नु एकदम संस्कार हो। जस्तै सुकै हामीले उधार भएर कुनै चित्र बनायौँ वा चलचित्र बनायौँ भने ओहो यो त बढी नै वेस्टर्न भएछ भन्ने चलन छ, किनभने उनीहरूको जस्तै हामीले किन बनाउने, उनीहरूको जस्तै बनाउनु छ भने त उनीहरूकै खासै चिज छ। त्यसकारण मैले चाहिँ हाम्रै जस्तो तर अलिकति मसला फिल्म बनाएँ, वास्तवमा त्यो सिनेमा सफल भयो। त्यसपछि मैले सिमानामा अलिकति नयाँ प्रयोग गरेँ, कविताको प्रयोग, र त्यति बेला नेपालमा भर्खर सुरु भएको माओवादी जनयुद्धको मैले त्यसमा कथालाई प्रस्तुत गरेँ। संयोग कस्तो पर्न गए बासुजी, मैले सिमाना बनाउँदा माओवादी जनयुद्ध सुरु मात्र भएको थियो, घोषणा मात्र भएको थियो अझै, तर मैले यो उनीहरूको 10 वर्षमा हुने घटना त्यहाँ हालिसकेको रहेछु। त्यहाँ जसरी जमिनदारहरूलाई लुट्ने छापामारको युद्ध र यसरी तमसुकहरू जलाउने, सम्पत्तिहरू के अरे हरण गर्ने, ती सबै कुराहरू मैले फिल्ममा हालेको थिएँ। संयोगले वा मेरो कल्पनाले त्यो कुरा उनीहरूसँग मिल्न गएको थिएँ, सिमान त्यति बेला अत्यधिक सफल भयो। मलाई एकपल्ट मेरा मित्र हरिवंश आचार्यले मलाई के पनि भन्नुभयो भने हामीले कर कार्यालयमा कर बुझ्न गएको अहिलेसम्म सिमाना जस्तो कर कुनै फिल्मले बुझाएको छैन भनेर भन्नुभयो। त्यो मलाई एउटा मेरो जीवनको सफलता जस्तो पनि लाग्यो। विषयवस्तु राजनीतिक तर सिनेमा व्यावसायिक रहेछ। त्यो चाहिँ त्यो एउटा कस्तो हो भने जस्तो कुनै ठुलो भङ्सी मर्दा परालको क्यानलाई पनि जस जान्छ भने चाहिँ एक किसिमका युद्धहरू विश्वभरि नै भइरहेका थिए। केही चाइनिज सिनेमा र केही रसियन सिनेमा जस्तो बनेको भनी देखेको थिएँ, र म बढी जस्तो प्रभावित भएको चाहिँ भारतको नक्सलाइट आन्दोलनबाट म त्यो फिल्म बनाउँदा प्रभावित थिएँ। भारतमा पतन भइसकेको वा नेपथ्यमा हराइसकेको नक्सलाइट आन्दोलनसँगको मेरो त्यो अनुभूति र माओवादीको जुन जनयुद्ध चिनको माओको शैलीबाट प्रभावित भएको हुनाले यो कथा मिल्न गयो। तर रमाइलो कुरा के भइदियो भने त्यो चलचित्रमा प्रस्तुत भएका कलाकारहरू पनि नयाँ नयाँ स्वरूपका नयाँ नयाँ धारका भयो। जस्तो अहिले नेपालमा तराईवाला जुन विषयवस्तुलाई बढी प्राथमिकता दिइएको छ, त्यो नै एउटा विद्रोहको एउटा लप्का भएको छ। मैले त्यो चलचित्रमा तराईमा जमिनदारी गरेर बसेको एउटा मधेसको जातिकोलाई नेता बनाएको थिएँ, र त्यो सम्भवतः नेपाली फिल्ममा पहिलो पटक त्यो काम भएको थियो। र अहिले तपाईँसँग कुरा गर्दै गर्दा सम्झना भयो, मैले पृथ्वी भन्ने फिल्ममा पहिलो पटक नेपाली फिल्ममा मुसलमान चरित्रलाई मैले प्रस्तुत गरेको थिएँ, इस्लामिक धर्म मान्ने एउटा पात्रलाई रहिम चाचा भन्ने, र त्यति बेला सेन्सरले त्यो कुरालाई धेरै रोकेको थियो, यो धर्म प्रचार होला जस्तो भयो, यो बढी यो कुरा प्रयोग नगरौँ भयो। मैले त्यहाँ स्वच्छ रूपमै एउटा कलाकारको मुखबाट अल्लाह हो अकबर अनि भनेर आदान प्रार्थना गरेको मैले देखाएको थिएँ। र मैले फिल्ममा यस्तो सके पनि नसके पनि वा मिलेको नमिले पनि अलिअलि नयाँ प्रयोग गर्ने कोसिस चाहिँ गरेको कारणले पनि मलाई अलिकति रिमार्क गरेको हो जस्तो मलाई लाग्छ। अब सफल नै हुनलाई चाहिँ ती कुराहरू जीवनमा लागू हुनु पर्यो भन्ने मलाई लाग्छ।
होइन, पक्कै पनि यी नौलो नौलो प्रयोगहरू तपाईँले नेपाली चलचित्रमा गरेर नयाँ भनौँ न शिक्षा अथवा पिँढीलाई चाहिँ नयाँ बाटो देखाउनु भएको छ। यो तपाईँको सफलताकै हामी यसलाई चाहिँ नि प्रशंसा गर्छौँ। फिल्ममा खेल्ने अफर
त्यो
हजुर
फिल्ममा खेल्ने अफर चाहिँ मलाई सुरु सुरुमा आएको थियो, त्यति बेला नेपालमा भर्खर भर्खर चलचित्र बन्न सुरु भएको थियो। मलाई त्यति बेला के लाग्यो भने फिल्ममा मात्र खेल्यो भने म एउटा कलाकार हुन्छु र मेरो दायित्व त्यति नै सीमित हुन्छ। मैले आफ्नो विचार वा आफ्नो अभिव्यक्ति जनताको माझ पुर्याउने हो भने मैले कलमलाई आफ्नो एउटा माध्यम बनाउनु पर्छ, र त्यही भएर मैले कलमले दायित्व लेख्न थालेँ, क्यामेराले फिल्म लेख्न थालेँ। म फिल्ममा क्यामेराले लेख्छु, पत्र पत्रिकामा कलमले लेख्छु, त्यसकारण म क्यामेराको कथाकार पनि भएँ। तर अभिनय गर्ने रहर चाहिँ त्यति धेरै जीवन्त थियो त्यति बेला, जुन बेला नेपालमा रङ्गमञ्च एउटा सक्रिय पाटो थियो, त्यति बेला नेपाली रङ्गमञ्च ऊर्जाशील अवस्थामा थियो जति बेला अनि देउराली हुन्छ राष्ट्रिय प्रथम पहर फर्केर हेर्दा जब घाम लाग्छ जस्ता नाटकहरू मञ्चन हुन्थे त्यति बेला थुप्रै रङ्गमञ्चका संस्थाहरू थिए जस्तो हेमन्त नाट्य परिवार र हाम्रो नाट्य संस्था युवा युनाइटेड आर्टिस्ट त्यसै गरी रङ्ग संस्था यी थुप्रै क्षत्रिय थिए जस्तो पोखराबाट सर्वभक्त क्षत्रिय हुनुहुन्थ्यो धनकुटाबाट आशिष मल्ल अनि पाल्पाबाट महेश पाल्पाली यो समयमा हामीले रङ्गमञ्चमा अभिनय गर्दाको स्वाद चाहिँ अलिक फरक थियो त्यो बेला मैले ती अभिनय पनि गरेँ र मैले त्यो बेला अभिनय गर्दा नै मलाई त्यति बेलाको राइजिङ नेपालको स्तम्भकार सुमित्रा राई र त्यति बेलाका फोटोग्राफर गोपाल चित्रकारले मेरो अभिनयको व्यापक प्रशंसा गरेर 2038-39 सालमा राइजिङ नेपालमा सानो समीक्षा पनि लेख्नुभएको थियो तर आफू राम्रो अभिनेता हुनु नहुनु भन्दा पनि आफूलाई अभिनय गराउने माहौल पनि महत्त्वपूर्ण हो भन्ने मलाई लाग्छ पछि नाटक लेखनतिर लाग्यौँ जुन हामीले एउटा नाटक पनि लेखन गरेर मैले प्रस्तुत गरेँ मञ्चमा त्यो निकै सफल भएको थियो उसको कवितामा अब कोर हुँदैन भन्ने नाटक थियो यो नाटक हुँदा लक्ष्मी श्रेष्ठले यसमा अभिनय गर्नुभएको थियो सन्तोष पोखरेल दीपक छेत्री बद्री अधिकारी रमेश बुढाथोजीहरूले अभिनय गर्नुभएको थियो यो नाटक मैले भारतको एउटा प्रसिद्ध मराठी नाटककार अनिल बर्वीको थ्याङ्क यू मिस्टर ग्ल्याड भन्ने नाटकबाट उपन्यासबाट लिएको थिएँ यही नाटकको सफलतापछि यसका अभिनेता बद्री अधिकारीलाई फिल्म बनाउँछु भनेर पछि मसँग कथा माग्नुभयो र पछि यही कथाको अलिअलि सारमा एउटा फिल्म बन्यो जुन फिल्मको नाम थियो बलिदान तर बलिदानका पछिल्ला लेखक मोदनाथ प्रसिद्धले चाहिँ पहिले कहाँबाट कथा लिएको उहाँले खोल्नु भएको छैन तर वास्तवमा भन्यो भने बलिदानको मूल कथा चाहिँ अनिल बर्वेको थ्याङ्क यू मिस्टर ग्ल्याडबाट प्रभावित छ अनि यो नाटक मञ्चन गर्दा नाटकघरमा निकै सफल भएको थियो मेरो जीवनको रमाइलो संस्मरण पनि छ म बम्बईमा दुःख गर्दै थिएँ पढ्न गएको थिएँ र यो नाटक मञ्चन गरेर कमाएको पैसाले विद्यार्थीहरू चाहिँ बम्बईमा घुम्न आइरहेका थिए उहाँसँग मेरो त्यहाँ भेट भयो अनि मलाई उहाँले एकदम त्यहाँ डिनर खाना बोलाउनु भयो म खाना गएँ म लगभग त्यो बेला बम्बईमा भोकै नै हुन्थ्यो प्रायः काम हुँदैन थियो अनि उहाँहरूलाई मैले सोधेँ तपाईँहरू कसरी यो त्यति भ्रमणमा आउनुभयो भन्दा ल तपाईँलाई थाहै रहेछ तपाईँकै नाटक देखाएर हामीले कमाएको पैसाले हामी घुम्न आएका हौँ भन्नुभयो यस्तो संस्मरण थियो नाटक
अभिनयमा तपाईँलाई रुचि राखेको मान्छेहरूलाई बम्बईमा हुँदाखेरि तपाईँलाई हिन्दी फिल्मको नायक जेक स्टाफले तपाईँलाई मुभीमा खेल्ने अफर पनि आएको थियो तर तपाईँले चाहिँ खेल्न होइन खेलाउन रहर्छ मन छ भनेर जुन तपाईँले त्यो अफरलाई पन्छाउनु भनी त्यो बारेमा केही भन्नुहोस् न अलिकति
मसँग यस्तै एक दुईवटा घटनाहरू घट्यो त्यो सदा मलाई सुन्दै लाग्छ मलाई एकपल्ट यो चर्चित फिल्म निर्देशक दयाल निहलानी उहाँ अर्धशक्ति आक्रोश फिल्म बनाउने गोविन्द निहलानीका भाइ पनि हुनुहुन्छ उहाँले एकपल्ट एउटा सिरियल बनाउँदै हुनुहुन्थ्यो मौत के पन्जोमे भन्ने त्यो सिरियलको लागि उहाँलाई एउटा अलि गोर्खेली गोर्खेली अनुहार भएको एउटा पहाडी मान्छे चाहिएको थियो अनि उहाँले एकजना कलाकार इन्द्रजित पै भन्ने एकजना कलाकारलाई ल यस्तो मान्छे खोज्ने भनेर मलाई आग्रह गरेपछि उहाँले इन्द्रजित पैले मलाई आएर रिक्वेस्ट गर्नुभयो मैले भने पैसा म त्यो फिल्मकार बन्ने आया हुँ अभिनेता बन्ने बल्कि म आफैले गरेर ढुङ्गा भने मैले भने त्यो चलचित्रमा त्यो रोल पहिला ओमपुरीले गर्नेवाला हुनुहुन्थ्यो र एकदमै त्यो समय हामी दिनमा 5,000-6,000 रुपियाँ पनि पाउन सक्दैन थियौँ त्यस्तो बेला त्यो दिदी काम गरेको लगभग 20,000 रुपियाँ दिने योजनामा त्यो रोल हामीलाई अफर गरियो मलाई अफर गरिएको मैले म भन्दा पनि यसमा रुचि राख्ने मेरो साथी हुनुहुन्छ अभिनेता हुनुहुन्छ म उहाँलाई भन्छु भनेपछि मैले त्यो साथीलाई त्यो रेलमा खेलाएँ त्यस्तो अन्य केही घटनाहरू पनि घटे यही सिलसिलामा मेरो पछि रुट सेकेन्ड स्टुडियो म सर्फ मार्फत नै गएँ त्यहाँबाट मैले पछि शेखर कपुरसँग मेरो भेट भयो उहाँसँग मैले मिस इन्डियामा केही समय काम गरेँ मेरो एउटा सुरुवात कालका गुरु पनि हुनुहुन्छ शेखर कपुर त्यसपछि मेरो साँच्चैको गुरुको रूपमा चाहिँ नेपालमा जस्तो मैले दिव्य खालिङलाई मान्छु भने भारतमा मैले वासु भट्टाचार्यसँग मैले काम गरेँ वासु भट्टाचार्यको अन्तिम जस्तो फिल्म बन्दै थियो पञ्चवटी त्यसमा नेपाली संवाद लेखन अनुवाद लगायत विभिन्न अन्य भाषा भाषा हेर्ने कुरा र निर्देशनका केही सहायक कामहरू पनि मलाई उहाँले दिनुभयो। उहाँले मलाई साहित्य सिनेमा सङ्गीत विभिन्न कुराहरूको ज्ञानहरू दिनुभयो। म त्यति बेला धेरै किताबहरू पढ्थेँ र उहाँले मलाई गाली गर्नुहुन्थ्यो, कहिले यति धेरै किताब पढ्नु पर्दैन, जीवनमा पाइस भने दुईवटा किताब पढ्नु भनेर भन्नुहुन्थ्यो उहाँले गाली गर्नु। र एउटा चाहिँ लुइजी पिरान्डेलोको सिक्स क्यारेक्टर्स हुन्छ तपाईँलाई, र चाहिँ विलियम सेक्सपियरको हेनरी फिक्स पढ्नु भन्नुहुन्थ्यो। अनि मलाई मेरो अध्ययन शक्तिर देखेर उहाँले त्यो तारिफ पनि गर्नुहुन्थ्यो। र म बासु भट्टाचार्यसँग काम गर्दा खुसी किन भएँ भने बासु भट्टाचार्य मलाई मनपर्ने निर्देशक त होइनन्, तर उहाँका साहित्यिक सिनेमाई साथीहरू चाहिँ मलाई एकदम मनपर्छ। उहाँले गुरुदत्तसँग पनि सङ्गत गर्नुभएको थियो, भारतीय नाटककार मोहन राठौरसँग सम्बन्ध गर्नुभएको थियो,
तपाईँ यो फिल्म लाइनमा लागिसकेपछि बम्बईमा हुनुभएपछि सेक्स स्कट र स्क्यान्डललाई नियन्त्रण गर्ने सल्लाह पनि पाउनु भएको थियो, यसलाई यो सल्लाहलाई कतिको अवलम्बन गर्नुभएको छ?
यो एकदमै अब जीवन उपयोगी सल्लाह नै ठानेर यसमा साह्रै डिसिप्लिन रूपमा लगेको छु, किनभने एउटा साहित्य सञ्चार र सिनेमाको एउटा विद्यार्थी भएको कारणले स्वास्थ्यप्रति र स्वस्थ स्वास्थ्यप्रति चिन्ता राख्छु म।
राम्रो विचार। इमेज च्यानलमा तपाईँको आफ्नै भनाइअनुसार यस प्रकारको पहिलो कार्यक्रम साम ए गजल कार्यक्रम चलाउनु भयो, यो कार्यक्रमको लागि उर्दू शब्द नै किन प्रयोग गर्नुभयो, अथवा सामे भन्ने चाहिँ जुन उर्दू शब्द हो नि, विशेष गरी गजल पनि उर्दू शब्द नै हो, तर मैले भन्नु खोजेको के भने सामे गजल भन्नुको सट्टा गजल सन्ध्या या गजल साँझ या गजल प्रहर भन्न सकिँदैन थियो भन्न खोजेको हो। मैले यो उर्दू शब्द जस्ताको जस्तै नेपालीमा लिएर आएर चलाउनु कुनै कारण छ कि भन्न खोजेँ मैले।
यो नामसँग एउटा लगाव चाहिँ मेरो के रह्यो भने यो पहिले अरू कसैले यो नाम मलाई सुझाव दिएका थिए, त्यो नाम अलिक अशुद्ध थियो। मैले दुईवटा कुरालाई चाहिँ सम्पादन गरेँ, एउटा चाहिँ त्यो गजलको जुन हिब्री प्रयोग गरिन्थ्यो स्पेलिङ, त्यो चाहिँ नेपालमा धेरै गलत प्रयोग गरिन्थ्यो र मैले त्यसलाई बिएसएता नै हुनुपर्छ भनेर सुरु गरेँ, वास्तवमा त्यही नै हो। अनि अब उर्दूकरण किन गरियो भन्ने कुरामा चाहिँ यो कार्यक्रम सुन्दा मान्छेलाई एकपटक चाहिँ शुद्ध म गजल सुन्दैछु र साँच्चै अरबको भूमिमा वा उर्दू भाषाको आँगनमा छु भन्ने कुरा चाहिँ महसुस होस् भन्ने एउटा कारण थियो। अर्को नाममा एउटा शक्ति के हुँदो रहेछ भने यो नाम प्रयोग गर्दा मलाई अहिले पनि धेरै मान्छेले यो कार्यक्रमको कुरा गर्दा धेरै पछि पछि हिन्दी उर्दू सिक्ने भाइहरू भाइहरू साथी भाइ बहिनीहरूले तपाईँको त्यो कार्यक्रम अहिले पनि याद छ भन्छन्। त्यो एउटा साइन पोस्ट जस्तो हुँदो रहेछ, जस्तो हामी कुनै टर्निङमा एउटा बत्ती ल्याम्प पोस्ट देख्ने बित्तिकै मोटरसाइकलको गाडीको गति चिन्ना भए जस्तै मान्छे त्यहाँ रुकेर हिँडिरहेछन्, मैले त्यो कार्यक्रमको नाम त्यो सुन्न राखेँ, तर पछि मैले नै त्यस्तो तपाईँले भनेको सबै नाम राखेँ। मैले पोखरामा गजल सरोवर पनि राखेँ, गजल सन्ध्या पनि राखेँ, गजल दर्पण पनि राखेँ, र चितवनमा बागलुङमा नामको त्यति बेला पनि कमी थियो र अहिले पनि कमी चाहिँ छ। तर अहिले मलाई भन्दाखेरि जस्तो भने हामीले अङ्ग्रेजी शब्दै चाहिँ हुबहु चलाउँथ्यौँ, अब जस्तो टप अफ द टप्स भनेर पनि चलाउँथ्यौँ, त यो नाम चाहिँ किन नचलाउने भनेर प्रयोग गरेको थियौँ, मलाई चाहिँ प्रयोग मात्रै हो।
भनेपछि गजलको ओरिजिनालिटीलाई ध्यानमा दिएर त्यो कहाँबाट ओरिजिन भएको हो र त्यसको चाहिँ मौलिक वातावरण नै दिनको लागि त्यो नाम राखेको भन्न खोज्नु भएको छ। अब
तपाईँले दोस्रो प्रश्न गरेपछि मलाई ठ्याक्कै अब उत्तर दिनु सजिलो भयो, किनभने मैले कार्यक्रम चलाउनु भन्दा पहिले नेपालमा गजल भनेर निस्केको एउटा सिडी थियो, त्यसमा नेपालका प्रत्येक चित्रकारहरूले गजल लेख्नुभएको थियो, तर गजल थियो नि गीत थियो त्यो। अनि मैले त्यो कार्यक्रममा त कार्यक्रम चलाउन थाल्थेँ, उहाँहरूले नै त्यो कुरा स्वीकार्नुभयो। त्यो अहिले तपाईँले भने चाहिँ गजल मौलिक रूपमा कहाँबाट आएको हो भन्ने कुरा थाहा भयो। अनि पछि डाक्टरजी हामीले नै पहिलोपटक 2055 गजल लेखनको तालिम पनि आयोजना गर्न पायौँ मेरै समयसम्म।
अब अर्को प्रश्न तपाईँको यो फिल्म सम्बन्धी नै छ, मसँग भएको तथ्याङ्क अनुसार 2051 सालदेखि 2060 त्यो दशकमा नि नेपालमा सबैभन्दा बढी मुभी बनेको छ, 296 मुभी बनेको छ। र त्यसै अवधिमा तपाईँले आफ्नो सबैभन्दा बढी चलचित्र पनि निर्देशन त्यही अवधिमा गर्नुभएको छ। तपाईँले 51 सालदेखि 56 सालसम्म हरेक वर्ष 1-1 गर्नुभएको छ। यो त्यो त्यो दशकमा सबैभन्दा बढी मुभी बन्नको कुनै विशेष कारण छ कि त्योभन्दा अघि पनि त्यति बन्न सकेन, त्यसपछि बन्न पनि बन्न सकेन, केही कारण देख्नु भएको छ?
यो प्रश्न मलाई कसैले पनि सोधेको थिएन र मलाई यो जानकारी पनि थिएन। तर असलमा मलाई तपाईँले आज यो प्रश्न सोध्नुहुँदा म अतिततिर फर्किन बाध्य भएँ। अत्यन्त सुखद स्मरण छ मलाई यो यो कुराको, किनभने 2050 सालमा मैले चलचित्रमा प्रवेश गरेँ र त्यति बेला एउटा निर्देशकले एउटा फिल्म बनाउनलाई 3 वर्ष फर्किनु पर्थ्यो, किन निर्माता नै पाउनु पर्थ्यो या दर्शकले पनि तिनजना फिल्म देखेको। अब ब्रासुजीले यो खास मार्फत प्रश्न सोध्नुहुँदा ठ्याक्कै यो प्रश्न मै माथि नै सोधिन सक्नु हो भन्ने मलाई अहिले लाग्यो। 50 मैले पृथ्वी बनाएँ, पृथ्वी सकेकी थिएन, मलाई 51 सिमाना बनाउन आग्रह आयो। 51 सिमाना बनाउनु तयार थिएँ, मलाई त्यही बेला मैथिली फिल्म बनाउन आग्रह आयो हम्सा जबल भइगयो। 53 मैले अवतार बनाएँ, 54 मैले जमिन बनाएँ, 55 मैले अवतार रानी खोला बनाएँ, 56 मैले हतियार बनाएँ। म कुनै पनि वर्ष खाली हुनु परेन र त्यति बेला मसँग काम गरेका सबै मेरा सहायकहरू जो सतीगढ निर्देशक पनि भए, मैले त्यति बेला सानो सानो रोलमा ल्याएका कलाकारहरू अहिले नायकहरू भएका छन्, जस्तो अहिले विक्रान्त धर्ने, सिद्धान्त उदाय धेरै नामहरू छन्, जस्तो जल शाह, झर्ला भद्राचार्य, मसँग काम गरेका निर्देशकहरू श्याम भट्टराई, देव कुमार श्रेष्ठ, रवि अलियाल, अनिल कोइराला, थुप्रै अहिले निर्देशकहरू स्थापित छन् यहाँले। अनि त्यो बेला मैले काम गर्दा धेरै फिल्म बनेको पनि हो, धेरै निर्देशकहरू सक्रिय पनि थिए, तर मेरा आफ्ना समकालीन निर्देशकहरू चाहिँ त्यस्तो आश लागेर बसेका थिए। अनि मैले फिल्म बनाउन छोडेँ, मैले एउटा घोषणा गरेँ, मैले भनेको बनाउन नचाहने हो भने किन बनाइराख्ने, किनभने हाम्रो फिल्म जहिले पनि हिँड्ने हुने भयो भनेर मैले घोषणा गरेको थिएँ। धेरै मेरा साथीहरूले मलाई त्यो कुराको लागि आग्रह गरे, नरोक्नु बनाउनु भन्ने भन्ने मलाई के लाग्यो भने मैले थाहा बनाइसकेँ कि म त्यहीको त्यही नै हुन्छु भने मैले किन त्यसरी बनाइराख्ने, नयाँलाई पनि थाहा दिउँ भनेर थाहा छोडिदिउँ, तर हाम्रो चलचित्र अहिले पनि त्यही त्यही रहेछ।
त्यस कारण यही हो त 56 सालदेखि तपाईँले अर्को कुनै चलचित्रमा निर्देशन नगर्नुभएको कारण यही नै हुन्?
यस बिचमा मलाई दुईवटा फिल्मको निर्देशन आयो, एउटा भोलाली जालको मैले त्यति बेला नै साथीहरूले रिटेक गरेँ, किनभने त्यसमा मेरो केही काम थिएन, मैले त्यसमा काम गरेर पैसा मात्र पाउँथेँ। दोस्रो मलाई आग्रह आयो पारिजातको उपन्यास सिरिजको फिल्म बनाउनको लागि, पारिजात रोजगार केन्द्रबाट र निर्माता जगत राखेलाबाट मैले सिरिजको फिल्म भन्ने उपन्यासको पाण्डुलिपि पनि पढेँ र नाट्य रूपान्तरण पनि पढेँ। मैले दुःखता साथ उहाँहरूलाई भने पारिजातको सबै कृतिमा फिल्म बनायो हुन्छ तर सिरिजको फुल फिल्म बनाउने कृति होइन, तर उहाँले मान्नु भएन, बनाउँछ भनेर लाइन भयो, मलाई उहाँले पैसा पनि दिनुभएको थियो, मैले पैसा पनि फर्काइदिएँ, तर मलाई त्यो फिल्म बनाउनु हुँदैन जस्तो लाग्थ्यो, तर फिल्म बनाउनु चाहिँ उहाँले सुरु गर्नुभयो तर बन्न सक्दैन। अन्य फिल्महरू पनि आए, अझै पनि मलाई राम्रो विषयवस्तुको सिनेमा आग्रह आयो भने म एकपटक साँच्चै नै नेपाल र नेपालीले थर्ट लाग्ने फिल्म चाहिँ बनाउँछु, त्यो चाहिँ विश्वकै लागि एउटा उदाहरण होस् भन्ने चाहन्छु, किनभने हामीसँग विषयवस्तु धेरै छ, हामी जहाँ बनेको फिल्महरू अन्तर्राष्ट्रिय भएका छन्, अङ्ग्रेजी फिल्महरू वा हिन्दी फिल्महरू, हामीले इमान्दारीपूर्वक काम गऱ्यौँ भने हामी जहाँ धेरै राम्रा फिल्महरू पर्न सक्छौँ। अहिले हामीले गरेको काम भनेको जम्मा 10% मात्रै थियो, हामी 90% हुन सकेकै छैन, त्यसले गर्दा धेरै मिहिनेत गऱ्यौँ भने राम्रो विषयवस्तु आएका छ।
पक्कै आशा गरौँ तपाईँलाई यो आफूले खोजेको जस्तो कथावस्तु पाइयोस् र नेपालको कला संस्कृतिलाई झल्किने गरी विश्वमा हामीले चाहिँ नि आफ्नो प्रदर्शन गर्ने मौका पाऊँ। मैले अघि भनेको जस्तो यो 51 दुई हजार 60 दशकमा सबैभन्दा बढी चलचित्र त बन्यो, तर सङ्ख्यात्मकको हिसाबले मात्रै बनेको हो कि गुणात्मकको हिसाबले पनि बनेको हो, तपाईँलाई कस्तो लाग्छ? त्यो बेलाको चलचित्रलाई अलिकति सिंहावलोकन गरेर हेर्दाखेरि तपाईँले आफ्नो बनाएको फिल्मलाई छोडेर अरू फिल्महरूको अलिकति कस्तो मूल्याङ्कन गर्नुहुन्छ तपाईँ?
अब मैले मेरो फिल्मको कुरा गर्नु पर्दा मैले केही गुणहरूलाई मात्र सस्किएँ, तर मैले बनाएका फिल्महरूको त्यो धारा शैली फरक भएको कारणले नै अहिलेसम्म केही त्यस्तै शैलीका फिल्महरू बनिरहेका छन्। एउटा उदाहरणको लागि मैले पृथ्वीमा जुन किसिमको सम्वादको प्रयोग गरेँ, पार्टीको लागि यहाँ कलाम हो, देशको लागि यहाँ कलाम हो भनेर यो सामान्य एउटा कमर्सियल डायलग मैले लेखेँ, तर त्यो अहिलेसम्म दोहोरी आएको छ। मैले पोस्टर जुन किसिमको बनाएँ, पोस्टरमा नेपाली नामलाई अङ्ग्रेजीमा जस्तो रूपान्तरण गर्ने चरण सुरु गरेँ, त्यो अहिले पनि बनिरहेको छ। अनि मैले सिक्ने सर्टको डिभिजनहरू, सर्ट साइजहरू जुन किसिमको थियो, त्यो अहिले पनि त्यसरी नै दोहोरिरहेको छ। त्यसले गर्दा मैले बनाएका सिनेमाहरूको कारणले पनि अलिकति घमण्ड देखियोहरू म क्षमा चाहन्छु, धेरै कारणले पनि अहिले त्यस्ता फिल्महरू बनिरहेका छन् भन्ने कुरा मैले स्वीकार गर्नुपर्छ। तर त्यति बेला राम्रो सिनेमा बनेको भए त अहिले म पनि फिल्म बनाइरहेको हुन्थ्यो, त्यति राम्रो सिनेमा बनेको थिएन, त्यस कारण म अहिले त्यो गुणात्मक सिनेमा नबन्ने कारणले म अहिले कति भन्छु, द्वितीय कुरा मैले स्वीकार गर्नु।
तपाईँले निर्देशन गर्नुभएको चलचित्र हतियारलाई पछि सरकारले एक ताका प्रतिबन्ध पनि लगायो, त्यो हतियारमा के त्यस्तो आपत्तिजनक केही थियो? एकचोटि हाम्रो श्रोताहरूलाई भन्नुहोस् न, त्यो प्रतिबन्ध
लगाउ हतियार जस्तो खिचिएको थियो त्यस्तै बनेको भए, एउटा मैले नमुना गर्न वा मैले यो एउटा मैले बनाएको थिएँ भन्न सक्ने सिनेमा हुन्थ्यो, सिनेमा त्यस्तो बन्न सकेन किनभने त्यसलाई सेन्सरले धेरै काट्यो। नेपालमा सेन्सरले त्यति दिन काटेको फिल्म मेरै फिल्म हो पहिलो, लगभग 22-23 ठाउँमा सेन्सर गरेको फिल्मलाई त्यो किसिमले अब आरोपै लगाउँदा बलात्कार गर्यो है भन्ने प्रश्न, त्यति बेला तिमीहरूले पनि सरकारमा थियो, राजपा पनि थियो, काङ्ग्रेस पनि थियो, मैले आग्रह पनि गरेँ सबै सांसदहरूलाई यो सिनेमालाई तपाईँले पनि हेरिदिनु, तर कसैले पहल गरेनन्। अनि हाम्रो चलचित्र वृत्तका साथीहरू जो सक्रिय थिए त्यति बेला उहाँलाई पनि मैले भनेँ, सबैजनाले यो डरायो, यो सिनेमा त एकदम क्रान्तिकारी भयो, यो माओवादीलाई बढी समर्थन गरे जस्तो भयो भन्ने खालको कुरा गरेँ। त्यसपछि मैले हात लिनु पऱ्यो र नेगेटिभ पनि मेरो उनीहरूले सरकारले लिएपछि मेरो फिल्मले प्रमाणै रहेन। मलाई त्यति बेला कि पत्रिकाले हेल्प गर्यो, जसमा दुईवटा पत्रिकाले देशान्तर वास्तविक र हिमाल खबर पत्रिकाले, बाँकीहरू कसैले सहयोग पनि नगर्छ फिल्म चढायो फेरिमा। एउटा सम्वाद कस्तो पनि थियो भने यो देशमा दुईवटा सरकार छ, एउटा गाउँमा बसेर हामीलाई तर्साउँछ र सहरमा बसेर देशलाई तर्साउँछ भन्छ, अब यति यति सानसानो सम्वादले नै एक जग्गा बस्ने सचिवहरूको रौँ खराब भयो भने भनेपछि त्यसरी सेन्टर गरियो र फिल्म त अपाङ्गै भयो। मैले अहिले पनि त्यो फिल्मको नाम लिनु सक्दा मलाई लाज लाग्छ, किनभने मैले बनाएको जस्तै छैन त्यो, त्यो कारणले गर्दा र मैले फिल्मको सेन्सरको सहयोगको लागि मेरा मित्र त्यति बेला सांसद हुनुहुन्थ्यो, मेरा मित्र प्रदीप नेपालजीलाई मैले व्यक्तिगत रूपमा अनुरोध गरेँ, तपाईँ हुनुहोस् त तपाईँ जस्तो सर्जकले पनि यो कुरालाई उठाइदिनु पऱ्यो, हेर्नुहोस् भारतका जस्ता जस्ता नेताहरूले फिल्मको लागि कदम उठाउँछन् भनेर मैले उहाँलाई साह्रो आग्रह गरेँ। गर्दाखेरि उहाँले फेरि उहाँले पनि एउटा फिल्मकै मान्छेलाई सोध्नुभयो छ, अनि उहाँले जसमा सोध्नुभयो त्यो मान्छेले बुद्धिमान वा तर्कपूर्ण विचार राख्ने मान्छे परेमा ग्यारे, अनि यहाँ भएपछि चाहिने ढिलो भएछ, अब सेन्सरले काटेपछि हामी हात हाल्नु मिल्दैन भनेर प्रदीप नेपालजीले पनि अलिकति अस्वीकार गर्नुभयो। अनि पछि धेरै पछि उहाँ मेरो एउटा केही सामै जगत कार्यक्रमको नियमित श्रोता हुनुहुन्थ्यो, त्यो बेला पनि मैले उहाँलाई खट्टा गरेर यो कुरा भने नेपालमा सबै हुन सोच्ने रहेछ प्रदीपजी, तर यो मन्त्री हुन चाहिँ मलाई मन लागेन, के गर्नु सक्ने मन्त्री भएर के बस्ने सबै गर्ने उहाँले त्यस्तो अवस्थाबाट मेरो त्यो फिल्म गुनियो, जस्तो मैले अहिले पनि एकजना मेरा साथीहरू जुन मन्त्री हुनुहुन्थ्यो कम्पाको साथीहरूलाई उहाँलाई म खटा गरेँ भन्ने गर्छु, यो देशमा सबै हुन ड्राइभर हुँदाबाट मजा आउँछ तर मन्त्री भएर मजा नआउँछ, के गर्ने मात्र पनि भन्छ मलाई जहिले पनि हतियार फिल्म अहिले हेर्दाखेरि पनि त्यही हुन्छ। हजुर,
अहिलेको बदलिँदो परिस्थितिमा अब राजनीतिक अवस्था बदलिएको छ, पहिला जस्तो पनि छैन भनौँ, कसम त्यो प्रतिबन्धित हतियार मुभी चलचित्रलाई पहिलाको जस्तो तपाईँले जस्तो किसिमले देखाउनु खोज्नु भएको थियो त्यस्तै अवस्था आउन सक्छ कि सक्दैन? तपाईँलाई केही आशावादी हुनुहुन्छ यो बारेमा?
अब मूल कुरा त्यो हामीले छापेको नेगेटिभहरू अब हामी कहाँ सुरक्षित छैन, त्यो सबै मन्त्रालयले दियो त्यति बेला लगभग त्यति बेला अब अहिले सरकारमा रहेको व्यवस्था जुन छ पार्टी त्यसलाई चाहिँ आतङ्कारी घोषणा गरिएको त्यो बेला तिनीहरूलाई समर्थन गरेर बनाइएको भनेको त्यस्तै त्यति बेला नेगेटिभ नै जाँच गरियो, अब त्यो पाइँदै पाइँदैन, त्यसले गर्दा अब यो सजिलो फेरि त्यस्तो हुन सक्दै सक्दैन। अहिले यो विषय वस्तु त्यति बेला जति जति ज्वलन्त थियो अहिले त यो पावर उल्टो हुन्छ होला, अब त माओवादी सरकार पनि देखिसक्यो मान्छेले यिनीहरूको फिल्म किन बनाएको भनेर झन् मान्छे गाली पो गर्छन् कि
गर्छन्। हजुर, अब हामी यो अलिकता फिल्मको विषयबाट अलिकता पर हटौँ। अब तपाईँले नेपालभित्र दिइने कुनै पनि सम्मान र पुरस्कारप्रति अनास्था अथवा चाहिँ वितृष्णा दर्शाएर राष्ट्रिय स्तरका सम्पूर्ण पुरस्कार र सम्मानको बहिष्कार गर्दै आजीवन नै स्वीकार नगर्ने घोषणा गर्नुभएको छ। तर मेरो भने कस्तो भने कतिपय पुरस्कारहरू र पुरस्कृत मान्छेहरू विवाद त देखिएकै छ, त्यसको कारणले तपाईँमा अलिकता फ्रस्ट्रेसन आएको होला त्यो म कुरो बुझ्छु। तर के सबै स्थापित पुरस्कारहरू विवादित छन् त? तपाईँले सबैलाई बहिष्कार गर्नुपर्ने कारण के हो भन्नु खोजे मैले?
अब नेपालको सबभन्दा मानिएको पुरस्कार भनेको नेपाल प्रजातन्त्र साम्राज्य दिने पुरस्कारहरू हो, ती पहिला जसले पाएका थिए आजकल उनीहरूले त्यो पाएको थिएँ भनेर लाज भइसक्यो, किनभने त्यो पहिला राजा महाराजाको पूजाबाट दिइन्थ्यो, जस्तो अब गोर्खा दक्षिण बाहु जस्तो स्तरमा पाउनेहरूले आजकल पाएको छु भन्दैनन्, लुकाउँदैन अन्त। अनि अब अर्को साहित्यमा दिने मदन पुरस्कार जैतम्बाधरी विभिन्न पुरस्कारहरू चाहिँ एक किसिमको यो यसलाई सेलिब्रेटीहरूको सम्मान भन्दा पनि एउटा ट्रस्टको आफ्नो पहिचान हो जस्तो मलाई लाग्छ। म स्वयं पनि मदन पुरस्कार जितेको धेरैवटा सभा बैठकमा र निर्णायकमा पनि बसेको हुनाले म उहाँहरूप्रति जस्तो कुनै गुण दोष जाहेर गर्न चाहन्न। तपाईँको ठ्याक्कै प्रश्नमा आइपुग्दा चाहिँ सबै पुरस्कारहरू विवादित छैनन् अनि कुनै कुनै निष्पक्ष पनि हुन्छन्, तर मैले लिन्न भनेको कारण चाहिँ व्यक्तिगत रूपमा म जीवनभरि कुनै पनि कुराबाट विभूषित हुन चाहन्न, न पुरस्कार न सम्मानबाट। मलाई कुनै कार्यक्रममा गयो भने मलाई माला खादा लगाइदियो भने गाह्रो लाग्छ, त्यसले म नलाइदिनु पनि भन्छु। म सामान्य एउटा मजदुर जस्तो भएर कुनै कार्यक्रममा गएँ, मलाई एउटा हात मिलाइदियो भने मलाई पुग्छ, त्यति मात्र म यो विश्वको लागि त्यति नै हो, तर कुनै अरू पुरस्कारलाई चाहिँ अपमान गर्नमा लिन्न भने चाहिँ होइन।
तर अब यो कुरामा चाहिँ तपाईँले युनाइटेड मिसन टु नेपालको लागि स्नेह भन्ने फिल्मको लागि तपाईँले पुरस्कार लिनुभएको छ, यो पुरस्कार के अरूभन्दा भिन्दै छ? अहिले हामीले कुरा गरेको पुरस्कार भन्दा भिन्दै छ यो जुन तपाईँले पाउनु भएको छ नि यो पुरस्कार?
यो स्नेहको लागि चाहिँ जुन सम्मान दियो त्यो चाहिँ युनाइटेड मिसन टु नेपाललाई नै दियो, त्यो मेरो कामलाई समर्थन गरेर त्यो निर्माण संस्थालाई दिएको हुनाले मैले ग्रहण गर्नु परेन, त्यो उहाँले नै ग्रहण गर्नुभयो। उहाँले मलाई सोध्नु पनि भएन र सोध्नु पनि पर्दैन थियो, किनभने त्यो उहाँले लगानी गरेको डिएनएमले र उहाँले नै त्यसलाई स्वीकार्ने हो। त्यसले गर्दा जस्तो मैले एउटा कुनै अब एफएममा मैले काम गरेँ, एफएमले प्रशंसा पत्र वा पुरस्कार पायो भने मेरो कामको कारणै त्यो एफएममा चाहिँ हामी उसले पुरस्कार ग्रहण गर्दा हुन्छ, तर मलाई व्यक्तिगत मेरो नाममा दिएको चाहिँ असहमति
होइन। अनि यहाँ यो पुरस्कारको कुरा गर्दाखेरि तपाईँ चाहिँ मदन पुरस्कार गुठीसँग सम्बद्ध पनि हुनुहुन्छ, यो मदन पुरस्कारको कसलाई दिने भन्ने निर्णय बारेमा तपाईँ पनि सहभागी हुनुहुन्छ त्यस मिटिङमा, यहाँले कस्तो देख्नुभयो त्यो एउटा त्यो पुरस्कार समितिमा बसेको निर्णायकको हैसियतले?
अब फेरि सबभन्दा पहिला आफू चाहिँ नलिने अरूलाई दिनेमा किन बसेको भन्ने प्रश्न म चाहिँ त्यसमा के भन्छु भने म आफू अन्डा नखाए पनि अन्डा बेच्न पाउँछु भन्ने एउटा पसलेको अधिकार चाहिँ म राख्छु। जस्तो हामीले चाहिँ यो फुल त राम्रो छैन भनेर हामी ग्राहक भएर पसलेलाई भन्छौँ, कसैले पारेको फुल राम्रो नराम्रो भन्ने अधिकार तपाईँलाई छ भनेर कसैले सोध्नु मिल्दैन, किनभने किन्ने ग्राहकको पनि आफ्नो मनोविज्ञान हुन्छ। त्यसले गर्दा फुल पार्न नसके भने फुलको मोल तोक्न सकिन्छ। त्यसै कारण मैले गरेको यो विरोध वा असहमति एउटा राम्रो निर्णयतिर जाओस् भनेर पनि म कहिले काहीँ कमिटीमा बस्छु। तपाईँलाई अचम्म लाग्ला, म एकपटक च्यानल नेपालमा मसँग रुद्र गौतम अक्षर पनि काम गर्ने हुन्थ्यो, उहाँ मेरो भाइको रूपमा हुनुहुन्थ्यो, उहाँ र मैले सल्लाह गरेको थिएँ भने यो पुरस्कार भाँदले जुन भए डाक्टर ल न तपाईँहरू म मिलेर एउटा उपन्यासमाथि राम्रो पुरस्कारको स्थापना गरौँ भनेर हामीले सल्लाह गऱ्यौँ। अनि उहाँ र म बसेको कोठा 370 नम्बरको कोठामा यो निर्णय भएपछि के गर्ने त भन्दा नेपाली उपन्यास कै वर्ष पुग्यो, कै वर्ष पुगेको उपलक्ष्यमा राम्रा राम्रा उपन्यासकारहरूलाई पुरस्कार दिएँ भनेर मैले प्रस्ताव गरेको थिएँ। उहाँ र म मिलेर एक दिनमा गरेको निर्णय मार्फत हामीले यो प्रस्ताव तर्फ अरुण थामीलाई पनि सुनायौँ, राम्रो दाबीहरू भयो। हामीले नेपाली उपन्यासको सतवार्षिकी मनायौँ, ठुलो तामझामसँग होटल खेलसँग मनायौँ। त्यसमा हामीले पाँचजना मान्छेलाई पुरस्कार गर्ने भन्ने कुरो भयो, पाँच दफाको भनौँ न पहिलो दफाको ठुलो सङ्ख्या। त्यो हामीले गरेको निर्णयमा हाम्रो आयोजक संस्था यति हावी भइदिए हामीले चाहेको मान्छेलाई पुरस्कार दिन सकेनौँ त्यो बेला। अनि मलाई गलत लाग्यो, हामीले यति स्वच्छ भावनाले काम सुरु गर्दा त हामी त विवादमा पर्न सक्दो रहेछौँ भने अब त्यत्र ठुल्ठुलो मदन पुरस्कारहरू किन पर्दैन। जब कि मदन पुरस्कार छ, मदन कम्पेरले पिउने गरेको रक्सीको बाँकी रहेको रक्सीको बोतलहरू बेचेर स्थापना गरेको पुरस्कार अब स्वच्छ होला सफा होला उहाँहरूलाई पनि दबाब होला भने त्यही थाहा हुन्छ भन्ने मलाई लाग्यो। अनि मैले एकपल्ट कमलमणिजीलाई पनि सोधेँ, विश्वका प्रसिद्ध लेखक मानिनुहुन्छ डायमन्ड पत्र राणा, उहाँको कुनै पनि किताबलाई तपाईँले मैले पुरस्कार दिन पाउनु भएन, तपाईँहरूलाई अलिअलि अखन्तलाई भनेको उहाँले ठ्याक्कै प्राविधिक कारण बताइहाल्नु भयो, यो कारणले हामी दिनु पर्दैनौँ भनेर। त्यसले गर्दा सेतो बाघ र बसन्ती जस्तो किताबले मदन पुरस्कार नपाउने इतिहास पनि यहाँ हाम्रो छ। जीवनभर लेखेर कवितामा साधना गरेर बितेर गएका कुबेर विदय यस्ता व्यक्तिहरूले पनि नेपालको महत्त्वपूर्ण पुरस्कार कुनै पाउनु भएन। अब कालिदास आफैले पनि भन्नुभएको छ, श्रेष्ठ फुल मैले चाहेको श्रेष्ठ फुलकोलाई मदन पुरस्कार मैले चाहेको होइन शङ्कर दाजुलाई पनि लाइनमा राखिदिएको भन्नुभयो। त्यसले गर्दा यो पुरस्कार त यहाँ मात्र होइन बासुजी, विश्वभरि नै यसलाई तिन प्रकारको प्रयोग गरिन्छ, मेकिङ फिटिङ एन्ड टेकिङ भन्छ होइन। यो कसरी दिने त्यसलाई दिने एउटा मेकिङ हुन्छ, किन दिने किन नदिने एउटा सेट गेम सुरु हुन्छ, सेटिङ सुरु हुन्छ। अनि के के आधारमा दिने, कसरी कसरी दिने र दिने मान्छेले लिने मान्छेले के के दिने अन्त टेकिङको कुरो पनि आउँदै गयो। त्यसले गर्दा नोबेल पुरस्कार जस्तो सम्मानित पुरस्कार म लिन्न, मेरो लागि आलुको बोरा बराबर हो भनेर 1964 जयपाल शाहजी त्यसलाई बहिष्कार गरिनु भयो। अर्जेन्टिनाका महान लेखक होर्खे लुई बोर्खेसले 7 पटक चलचित्र पुरस्कार उहाँ मनोरञ्जन पर्नुभयो तर उहाँले पाउनु भएन। यसको बारेमा हामी अझै पछि ट्रेनिङ अझै कुरा गरौँ।
सायद यसैले पनि नेपाली हाम्रो नेपालीको कुरा गर्दाखेरि नेपाली साहित्यमा अलिकता स्तरीय विकास हुन नसकेको होला जस्तो पनि लाग्छ। यही प्रसङ्गमा तपाईँले एउटा कुरा के भन्नुभएको छ भने खास गरी यो उपन्यासको विधाको विषयमा आजकलका समालोचकहरूले लेखकहरूलाई राम्रोसँग मार्गदर्शन दिन नसकेर स्तरीय साहित्यको खास गरी उपन्यासको रचना हुन सकेको छैन भन्ने तपाईँको भनाइ छ। यो समालोचकहरूमा अहिले हामीले जुन कुरा तपाईँले भन्नुभयो नि यही विकारहरू देखिएर हो कि समालोचकहरूमा अरू कुनै कुनै कमी कमजोरीहरू देखा परेर हो समालोचकहरूले लेखकलाई राम्रोसँग मार्गदर्शन गर्न नसकेको कारण मूल के होला?
म त्यति ठुलो उत्तर चाहिँ तर मलाई के लाग्छ भने हामीले यति गम्भीर कुराकानी गरिरहेका छौँ, साथै हामीले गरेको जतिको गम्भीर कुराकानी नै नेपाली पुस्तकमा साथै गम्भीर भूमिकाको रूपमा आउन सक्यो भने त्यो ठुलो भूमिका हुन्छ जस्तो मलाई लाग्छ। हामीका भूमिका लेख्नेहरूले धेरैपटक उहाँ कराउनु भयो, दुई तिनपटक घरमा धाउनु भयो, उहाँको श्रीमती पनि मेरो आफ्नै पर्दो रहेछ म लेखिदिउँ भन्छ। त्यसरी लेखिएको भूमिकाले फेरि कसैले पुरस्कार पनि पाउँछ। अब के सही निर्णय होला त जनताको लागि थियो। अब यहाँनिर स्मरण गरौँ, शङ्कर लामी छानेले कस्ता कस्ता किताब पनि भूमिका लिन मन पराउनु भयो। उहाँले भन्नुभयो म बालकृष्ण जस्तो जेठबाजी किताब भूमिका लिने मान्छे होइन भनेर उहाँले फर्काइदिनु भयो। उहाँले यहाँसम्म फर्काउनु भयो त्यति बेला पहिलो उपन्यास लेख्नुभएका खगेन्द्र साङ्ग्रौलाको बिहानीको चेतनाको पहिलो दास भन्ने उपन्यासमा उहाँले सिधै भूमिका लेख्न इन्कार गरिदिनु भयो। खगेन्द्र साङ्ग्रौलको साथी विष्णु प्रसाईजीलाई यी कुराबाट के थाहा हुन्छ भने श्रष्टा त ठुलो नै हो तर श्रष्टाको स्थितिलाई दिन सक्ने अर्को जो द्रष्टा हुन्छ त्यो पनि ठुलो हुन्छ। अब तपाईँले भनेलाई दुईटा मात्र मान्छे दोषी होइन, अथवा त्यो दुईटैलाई समायोजन गरेर किताब प्रकाशन गर्ने प्रकाशक अन्त्य चाहिँ जिम्मेदार हो। फेरि मलाई अलिकति अप्ठ्यारो लाग्छ साझा प्रकाशन जस्तो नेपाल राजकीय प्रज्ञा खान जस्तो संस्थाले किताब निकालेका किताबहरू कुन किताबले अहिलेसम्म नेपालको इतिहासमा माइल खुट्टी खडा गरेको माइल स्टोन खडा गरेको कुनै छैन। अहिलेसम्म साझा प्रकाशनको सबभन्दा विकृत किताबको रूपमा नाम लिनुपर्दा बसन्तीको नाम हो, तर बसन्ती त उसले भन्दा पहिला रत्नपुत्र भण्डारले प्रकाशन गरेको। साझा प्रकाशनले श्रीकृष्णको सबभन्दा बढी नाम कमायो, श्रीकृष्ण फुल साझा प्रकाशनले अरूबाट किनेको हो। त्यसले गर्दा प्रकाशकहरूले पनि लेखकलाई किनेकै छैन। हाम्रा राम्रा लेखकहरू त अहिले अझै पनि भूमिगत छन् नेपथ्यमा छन् राम्रो लेखकहरू। अब फेरि राम्रो लेखक पनि आउन नसक्नुको कारण छ, राजनीतिक कारण पनि प्रमुख हो। अलिकति कोही लेखक माथि आउन चाहे उसले एउटा पार्टी झन्डा बोक्नै पर्यो, किनकि बादमा लाग्नै पर्यो। अनि त्यो पार्टी रहन्थ्यो नि ऊ महान लेखक हुन्छ, त्यो पार्टी छोड्दै पनि एकछिन तरन्नु हुन्छ, त्यही कामै हुँदैन। यी सबै कुराहरू भाषुजी र मैले यो कुरा गरिरहँदा कतिजनाले यो कुरा सिद्ध बुझिरहेको छैन होला, तर यो कुरालाई एकदमै हृदयको मनन गर्न सक्यौँ भने हाम्रो कृति दुनिया साहित्यभन्दा पनि माथि हुन सक्छ, अर्जेन्टिना साहित्यभन्दा स्पेन साहित्यभन्दा पनि माथि हुन सक्छ। होइन भने हामी जीवनभर कुरा यस्तै गर्छौँ र काम अर्कै हुँदै जान्छ, त्यो दुःख चाहिँ लागिरहन्छ।
अब साहित्यको कुरा हामीले गर्दाखेरि तपाईँले पनि थुप्रै किताबहरू लेख्नु भएको छ, कविता सङ्ग्रहदेखि लिएर कसैको जीवनीहरूदेखि लिएर अघि मैले माथि नै भने जस्तै तपाईँलाई अलिकता आफूले आफूलाई चित्त बुझ्ने पुस्तक यो हो भन्ने कुरा गर्नु पर्दाखेरि कुन पुस्तकको नाम लिनुहुन्छ आफ्नो आफ्नो रचनामा?
मैले कुनै राम्रो पुस्तक लेख्न सकेको छैन, मैले एउटा राम्रो पुस्तक लेख्न बाँकी नै छ। मैले राम्रो पुस्तक भनेर काठमाडौँमा बसेका नेपालीलाई होइन अमेरिका बसेका नेपालीलाई मन पर्ने मात्रै लेख्ने पनि होइन, मैले विश्व जनसमुदायलाई नै एउटा मन पर्ने एउटा कृति लेख्न पाऊँ भन्ने मेरो एउटा इच्छा छ। मलाई नेपाल र नेपालीको लागि मात्र नभई विश्वकै त्रासदीबाट आतंकबाट पीडित मानव जातिको लागि एउटा महत्त्वपूर्ण उपन्यास लेख्न मन छ, र त्यसै गरिकन जीवनीमा मलाई विश्वका प्रसिद्ध कवि विलियम साइरनका बारेमा एउटा किताब लेख्न मन छ, र म त्यसको संयोजनको लागि केही तयारीमा पनि छु, र मैले गालिबको जीवनीलाई उपन्यासका रूपमा पनि एउटा लेख्ने सोच बनाएको छ। तर यी कुन कृति कुन समय र कुन समाजको लागि हुन्छ भन्ने कुरा पाठकले निर्णय गर्छन्, र मेरा कृतिका बारेमा मलाई मान्छेले पढिदिए मलाई यी चलाइका काँटीहरू भन्ने कविता सङ्ग्रह मनपर्छ। त्यसमा मेरा केही मनपर्ने कविताहरू 5-6 कविताहरू छन्, ती सबैलाई मनपर्छ। र सङ्गीत सम्बन्धी मैले एउटा पुस्तक लिएको छु नेपाली सङ्गीतको स्वर्णिम युग, ती सबै नेपाल र नेपालीको लागि मात्रै मैले राम्रो कृति हो मलाई लाग्छ।
यो सङ्गीतको नेपाली सङ्गीतको स्वर्णिम युग जुन भन्नु भने त्यसै प्रसङ्गमा नेपाली सङ्गीतको आयाम भन्ने एउटा जुन तपाईँले लामो लेख लेख्नु पनि जुन खसखस.com प्रकाशित पनि भएको छ, यसलाई पनि के पुस्तकको रूपमा दिने विचार गर्नुभएको छ तपाईँले?
यो एउटा दुःखद र सुखद सम्झनाको प्रतीक बन्न गएको छ। यो मैले एउटा लेख लेखेको थिएँ सानो, यसमा एकजना कलाकारहरूले मनसित दुखाए, हाम्रो भनेर फेरि दुखाएपछि मैले खसखसमा यसलाई निकै लामो श्रृङ्खलामा नेपाली सङ्गीतको लय भनेर प्रस्तुत गरेँ, यो खर्च शब्दमा पढेपछि मलाई धेरैजनाले यो किताब प्रकाशन गर्नुपर्छ, हामी लगानी गर्छौँ भनेर प्रकाशकहरू आइरहेका छन्। अब खसखसमा प्रकाशन हुनु एउटा मापदण्डमा आफ्नो ठाउँमा सही थियो, अब यसलाई पुस्तकको रूपमा निकाल्नको लागि मैले खसखसमा प्रकाशन गर्न जुन मिहिनेत गरेको थिएँ त्यतिकै मिहिनेत गरेर यसलाई पुस्तक बनाउँदाखेरि अब अझै एकपटक यसलाई अध्ययन र परीक्षणमा गर्छु र यो साँच्चै नै नेपालको एउटा मानक इतिहास बनोस् भन्ने पनि म चाहन्छु।
हजुर, एउटा चाहिँ नि फिडब्याक के भने खसखस डट कमका धेरै पाठकहरूले यो तपाईँको लेखलाई मन पराउनु भएको छ, एकदम स्तरीय र खोजपूर्ण र सूचनामूलक भनेर भन्नुभएको छ। मसँग कतिपय कुरासँग पाठकहरूसँग कुरा हुँदाखेरि उहाँहरूले भन्नुभएको छ, त्यसकारण चाहिँ नि अब मेरो चाहिँ नि सोध सल्लाह पनि त्यस्तै छ, राम्रै छ यसलाई चाहिँ पुस्तकको रूपमा निकाल्नु भयो अझ।
होइन, तपाईँको खसखसमा पढेपछि नै मलाई धेरैले किताब निकाल्छु पसल लगाइदिन्छु भनेर पनि भनेका छन् मान्छेहरूले।
हजुर, राम्रो कुरा हो। अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेको छौँ, मेरो अन्तिम प्रश्न के हुन्छ भने तपाईँ चाहिँ नि सञ्चार माध्यममा पनि सम्बन्ध हुनुभएको छ, खास गरी एफएमसँग लामो समयसम्म तपाईँ एफएमसँग सम्बन्ध हुनुभएको छ। सञ्चारमा आएको देशमा सञ्चारमा आएको खुलापनको कारणले थुप्रै एफएमहरू खुलेका छन्, तर एफएमले नेपाली भाषालाई बिगार्यो भन्ने गुनासो पनि सुनिएको छ। तपाईँ लामो समयसँग एफएममा सम्बन्ध हुनुभएको हैसियतले यो गुनासोप्रति तपाईँको के भनाइ छ?
सबभन्दा बढी भाषा बिगार्नेमा हामी जहिले पनि नेतालाई र व्यापारीलाई दोष दिन्छौँ, योभन्दा बढी दोष अब हामीले सञ्चारकर्मीलाई पनि दिनुपर्छ। सञ्चार जगतमा आएका बढी जस्तो अर्धयुवा पुस्ताका भाइ बहिनीहरूले बोल्ने नेपाली अङ्ग्रेजी र नेपाली मिसिएर आउने नेपाङ्ग्रेजी भाषा भएको हुनाले यो अब बिस्तारै नेपाङ्ग्रेजी पनि नरहेर अपाङ्ग्रेजी भएर गएको छ। यो यसरी इन्डियामा इङ्ग्लिस भन्ने चलन थियो, हामी कहाँ अब म्याङ्ग्लिस भएर गएको छ। यसलाई चाहिँ अब म्याङ्ग्लिसलाई एकदमै नेग्लिजेन्स गर्न थाल्यो भने हाम्रो भाषा यसरी नै मर्छ। त्यसकारण म जहाँ पनि एफएमको तालिममा जाँदा मैले नेपालको लगभग 10 वर्षको इतिहासमा 22 भन्दा बढी एफएम स्थापनामा मैले भूमिका निर्वाह गरेको छु, तर पनि मलाई जहिले पनि आफूलाई के दोष दिन मन लाग्छ भने म नै हो सबै दोषीको दोषको कारण भन्ने जस्तो मलाई लाग्छ। एफएमले सबभन्दा बढी बिगारेको त भाषा मात्र होइन, गीत सङ्गीतलाई पनि बिगारेको छ। टेलिभिजन आएपछि झन् बढी गीतहरू बिग्रेको छ, टेलिभिजनमा भिजुअल पोल्युसन बढी आउन थालेको छ, गीतभन्दा बढी त्यो दृष्टिहरूले आँखालाई माइन्डलाई एकदम दुःख दिन थालेको छ। यस कारणले गर्दा म आफै पनि एक सञ्चार कर्मको विद्यार्थी भएपछि सम्पूर्ण दोष हामीले स्वीकार्नुपर्छ र दोष स्वीकार मात्र हुँदैन, हामीले बोलिरहेको अवस्थामा तत्कालै यसलाई सुधारै लान सक्नुपर्छ र सुन्ने समयबाट सुन्ने मिनटबाट हामीले यो काम थालनी गरेनौँ भने नेपाली भाषा बिगार्ने दोष नेताहरूलाई भन्दा पनि हामीलाई हुन जान्छ।
हजुर, यो भाषामा आएको विकृतिलाई हामीले सकेसम्म तपाईँले भन्नुभएको यस्तै सबभन्दा चाँडोभन्दा चाँडो यसलाई रोक्नु पर्नेछ, सबैजनाले सचेतता अप्नाउनु पर्नेछ र यहाँलाई चाहिँ तपाईँको अमूल्य समय र विचारको लागि हामी धन्यवाद दिँदै प्रकाश सायमीजी तपाईँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छौँ। आजलाई बिदा पाऊँ, फेरि भेट्ने हामी जमर्को गर्ने नै छौँ। धन्यवाद।
म खसखसका लाखौँ लाख असङ्ख्य पाठक र श्रोतालाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र अमेरिकादेखि बासुजीले त्यो स्नेह राखेर खसखसको लागि मलाई महिनौदेखि आग्रह गर्नुभएकोमा मैले खसखसको अमूल्य समयलाई मेरो अमूल्य समयभन्दा पनि महत्त्वपूर्ण मानेको छु र म लेख्दा ओर्दा पढ्दा आफूलाई सामान्य लाग्थ्यो आफ्नो जीवन र तपाईँलाई उत्तर दिँदै गर्दा मैले अत्यन्त गम्भीर भएर अब काम गर्नुपर्छ र मैले यो गम्भीरतालाई आफ्नो जीवनमा लागू गर्नुपर्छ भन्ने महसुस भयो, किनकि तपाईँले मलाई अलिकति फरक शैलीमा नयाँ ठाउँ दिनुभयो, त्यो नयाँ ठाउँ निर्माण गर्न मलाई खसखसको महत्त्वपूर्ण योगदान छ जस्तो मलाई लाग्छ। त्यसको लागि खसखसलाई फेरि एकपटक मेरो अन्तरहृदयदेखि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु।
हजुर, धन्यवाद प्रकाश सामीजी, फेरि कुरा गरौँ है त।